اعوذ باللہ من الشیطان اللعین الرجیم بسم اللہ الرحمن الرحیم الحمدللہ رب العالمین الصلاۃ والسلام علی الرسول الثقلین محبوب رب المشرقین المغربین جد الحسن والحسین ابو القاسم محمد اللهم صل علی محمد وعلی محمد وعلى اہل بیتہ طیبین الطاہرین المعصومین المظلومین بسم اللہ الرحمن الرحیم انا للہ و انا الیہ راجعون صلوات پڑھے محمد و آل محمد عزادارن امام نو محرم کی یہ مجلس ہے جو اس عشرے کی آخری مجلس کل پرسے کا دن ہے اور کل پرسے کی مجالس ہوں گی پھر شام میں مغرب عشاء کی نماز کے فوراً بعد شام غریباں کی مجلس ہوگی جو اس سلسلے کی آخری مجلس ہے. اس آیت کے ذیل میں مسلسل نو دن سے میں آپ کی خدمت میں معروض کر رہا ہوں کہ انا للہ و انا الیہ راجعون. اللہ اس آیت میں ہمارے کانشیس کو ہلا رہا ہے, ہمارے شعور کو بیدار کر رہا ہے کہ سنو, تم میری طرف سے آئے ہو, اللہ ہی کی طرف سے آئے ہو اور اللہ ہی کی طرف واپس جانا ہے. ہڈن ٹروتھ کے عنوان پر جو یہ مجالس ہو رہی تھیں, میں نے پہلی مجلس میں بھی کہا تھا کہ یہ ٹاپک بہت بڑی واس ٹاپک ہے, ڈیٹیل میں جانا بہت مشکل تھا. جتنی معروضے کرنا تھا میں نے کیے اور مسلسل اس ٹاپک پہ بولا جا سکتا ہے. گلستان کا جو عشرہ ہوگا 12 محرم سے انشاءاللہ 8 دسمبر سے, تو اس عشرے میں بھی اس ٹاپک کے کچھ باتیں وہاں آئیں گی انشاءاللہ. بہرحال جو میں نے باتیں بتائیں, میری ریکویسٹ ان یوتھ کے ساتھ ہے کہ اس پہ کم از کم عمل کرنے کی کوشش کریں, اور اس جرنی کے بارے میں جو ہماری لاسٹ جرنی ہے, بالکل آخری سفر ہے, اس سفر کے بارے میں ہر انسان کو سوچنا چاہیے, ہر انسان کو. اس لیے کہ اٹس ریئلی ہائی ٹائم ناؤ, ریئلی ہائی ٹائم کہ پتہ نہیں کیا ہو جائے, کب کس کو کیا ہو جائے. اللہ سب کو سلامت رکھے, بٹ یو ڈونٹ نو, کچھ بھی ہو سکتا, اور اس کے لیے ایٹ لیسٹ ہمارے پاس کچھ پریپریشن رہے, ہمارے پاس کوئی چیز رہے کہ جب ہم اس سٹیج پہ پہنچے تو ہم کو پرابلم نہ ہو. اگر ہم بغیر کسی چیز کو کیری کرے ہوئے اس جرنی میں انٹر ہو جائیں گے, داخل ہو جائیں گے, اور وہ سفر اگر ہمارا شروع ہو جائے گا, تو آپ نے کچھ باتیں سنی کہ کتنی بے بسی کا عالم ہو جاتا ہے, کتنا انسان ہیلپ لیس ہو جاتا ہے کہ کوئی ساتھ دینے والا نہیں رہتا. جس جس کے اوپر انسان بھروسہ کر کے زندگی گزارتا ہے کہ گھر بھی ہمارا ہے, اولاد بھی ہماری ہے, انویسٹمنٹس بھی ہمارے ہیں, ہر چیز ہماری ہے ہم سمجھتے ہیں, لیکن ہر چیز ساتھ چھوڑ دے گی, کوئی چیز آپ کو وہاں مدد کرنے والی نہیں ہوگی, کوئی چیز آپ کو وہاں تک پہنچانے والی نہیں ہوگی. مولانا ایک چوتھے امام امام زین العابدین علیہ السلام نے مومنین باواز بلند صلوات پڑھے, چوتھے امام نے ایک مثال کے ذریعے سمجھایا, ایک ایگزامپل دے کے سمجھایا کہ انسان جب اس جرنی کو سٹارٹ کرتا ہے تو ہوتا کیا ہے, ہے کیا. امام کہتے ہیں کہ دنیا کی محبت اتنی آ گئی لوگوں کے دلوں میں کہ انسان جب دنیا میں ڈوبنے لگتا ہے نا, دنیا کی محبت جب آنے لگتی ہے نا اس کو, تو پھر وہ ہر چیز کو فارگیٹ کر دیتا ہے, ہر چیز کو فارگیو کرتا ہے, پھر سمجھتے نہیں. اس لیے کہ اس کے سامنے ایک غفلت کا, اگنورنس کا ایک پردہ اس کے اوپر, کٹن اس کے اوپر چھا جاتا ہے, پھر وہ کسی چیز کو سمجھتا ہی نہیں. اسی لیے مولا علی کا بڑا تاریخی جملہ ہے, علی نے کہا کہ غفلت کا جو نشہ ہے نا, جو نشہ ہے غفلت کا, وہ شراب کے نشے سے زیادہ ہے. کتنی عجیب بات ہے نا مولا کی, کہتے ہیں کہ غفلت کا نشہ شراب کے نشے سے زیادہ ہے. راوی نے پوچھا مولا غفلت کا نشہ شراب کے نشے سے کیسا زیادہ ہے, تو امام نے ارشاد فرمایا, یہ مولا علی کا جملہ ہے, امام نے ارشاد فرمایا کہ شراب کا نشہ ایک منزل پہ آ کے ٹوٹ جاتا ہے, ایک منزل پہ آ کے ٹوٹ جاتا ہے, اس کے بعد 8 گھنٹے 10 گھنٹے 15 گھنٹے کے بعد انسان نارمل ہو جاتا ہے. لیکن کہا کہ غفلت کا نشہ اس وقت تک نہیں ٹوٹتا جب تک تمہاری پیٹ جا کے زمین سے نہیں لگ جاتی. سمجھے, پیٹ جا کے زمین سے لگنا, اس لمحے کو یاد دلا رہا ہے امام, اس وقت کو یاد دلا رہا ہے کہ جس وقت میں کوئی مدد کرنے والا نہیں ہوگا. Nobody is going to help you. میں بار بار یہ جملہ دہرا رہا ہوں کہ جس کے اوپر آپ کو بھروسہ ہے وہ سب چیزیں ساتھ چھوڑ جائیں گی. جتنی چیزوں پہ آپ ٹرسٹ کر رہے ہیں, دنیاوی چیزوں کی بات کر رہا, جس پہ آپ کو ٹرسٹ ہے وہ ساری چیزیں آپ کا ساتھ چھوڑ دیں گی. نہ اولاد ہے, نہ گھر ہے, نہ پیسہ ہے, نہ آپ کی صحت ہے, کچھ نہیں, ایک لمحے میں سب چیزیں ختم ہو جائیں گی. اس وقت امام کہتا ہے کہ جب اعمال نامہ اس کے سامنے انسان کے آتا ہے لاسٹ سٹیج میں, جب اس کا اعمال نامہ یعنی ہماری پوری زندگی کا اعمال نامہ جب میرے سامنے لاسٹ سٹیج میں آتا ہے, تو معصوم کہتے ہیں کہ اس وقت انسان اپنی زبان کو اپنے دانتوں سے کاٹ کے کہتا ہے, ہائے یہ میں نے کیا کیا, میری پوری زندگی ختم ہو گئی. تو جو میں کہہ رہا ہوں بار بار کہ ہائی ٹائم ہے, یہ ایسا ٹروتھ ہے. میں نے جو ٹاپک لی ہڈن ٹروتھ کی, یہ ایسا ٹروتھ ہے دوستو, یہ ایسی سچائی ہے, یہ ایسی صداقت ہے کہ انسان انکار نہیں کر سکتا, ڈینائی نہیں کر سکتا. چوتھے امام ایک ایگزامپل کے تحت سمجھاتے ہیں کہ کیسے انسان دنیا کی محبت میں ڈوب جاتا ہے, کیسا انسان دنیا سے لو کرنے لگتا ہے, کیسا انسان دنیا کی طرف ڈوبنے لگتا ہے, اس کی طرف چلنے لگتا ہے. یا مولا علی کا ایک جملے کو غور کرے, پھر چوتھے امام کی بات بتاتا ہوں کہ مولا علی نے کہا کہ تم دنیا کی محبت تمہارے دلوں میں اتنی آ گئی, اتنی محبت کرنے لگی کہ تم کو پتا نہیں تمہارا کفن مارکیٹ میں آ گیا. کتنی عجیب بات ہے علی کی کہ یو ڈونٹ نو, تمہاری دلوں میں محبت اتنی بڑھ گئی کہ تمہارا کفن مارکیٹ میں رکھا ہوا ہے, تم کو یو ڈونٹ نو, کب جا کر لوگے نہیں معلوم. اس محبت سے علی کہتے ہیں کہ اگر صحیح محبت ہوتی دنیا کی تو میرا مولا 3 طلاق نہیں دیتا. علی نے دنیا کو 3 طلاق دے کر ہم سب کو میسج دیا کہ میں اس دنیا, جس دنیا کو تم پسند کرتے ہو, اس دنیا سے علی کا کوئی تعلق نہیں ہے. یہ امتحان کی جگہ ہے. دنیا میں, جس دنیا میں ہم زندگی گزار رہے ہیں, یہ ایگزامیشن ہال ہے. آپ کوئی بھی ایگزام سمجھے, جو اسٹوڈنٹس دے رہے ہیں ایگزام, وہ میٹرک سمجھے, انٹر سمجھے, گریجویشن سمجھے, پوسٹ گریجویشن کا ایگزام سمجھے, یہ انٹرنس ہے بابا, یہ انٹرنس ہے. دنیا, یہ جو دنیا میں ہم زندگی گزار رہے ہیں نا, یہ ایگزامیشن ہال ہے. جیسا پیپر لکھو گے ویسا ریزلٹ آئے گا. ڈونٹ ایکسپیکٹ, یہ چیٹنگ کا زمانہ چلا گیا, کاپی کرنے کا زمانہ چلا گیا. جیسے آنسر کرو گے کوشچنس کا, جیسے پیپر لکھو گے ویسے ریزلٹ تم کو وہاں ملے گا. ریزلٹ ڈکلیئر ہوتا ہے ملک الموت کی ساتھ. ملک الموت نے آپ کی روح لی, ریزلٹ ڈکلیئر ہو گیا کہ کیسی موت ہوئی تمہاری. وہاں سے پھر اس کا ریپرکشنز جو شروع ہوتے, ریزلٹ اچھا ہے تو آگے آپ کو ماسٹرز کرنے کے لیے, پروفیشنل کورسز میں جانے کے لیے, بڑے سٹیٹس کو لینے کے لیے, وہ جرنی سٹارٹ ہو گئی. خبر سے لاسٹ جرنی میری ٹاپک ہے نا, وہاں سے سٹارٹ ہو گئی. اچھا ریزلٹ ہے تو پھر آپ کو بہترین کالج میں وہاں ایڈمیشن مل رہا, بہترین جگہ پہ آپ جا رہے ہیں, آپ کی لائف بڑھ رہی وہاں پہ. وہاں پہ 2-3 چیزیں ہیں. یہاں پہ اگر اولاد یا کار خیر کر کے گئے تو وہاں پہ آپ کا گریڈز جو ہے, جو گریڈ اللہ دیتا ہے, اگر میں فرسٹ کلاس میں ہے تو اور اوپر جا رہے ہیں, سیکنڈ کلاس میں تو فرسٹ کلاس میں آ رہے ہیں. وہ گریڈز آپ کو وہاں خبر میں ملنا شروع ہوتے. کبھی اس گاڑی میں جاؤ, کبھی روز میں جاؤ, یا کبھی کسی اور میں جاؤ,
वहां पे अगर दो बेडरूम का फ्लैट है, अगर बेटे ने कुछ अच्छा काम करके भेज दिया तो वहां पे चार बेडरूम का फ्लैट भी मिल गया। डेली वहां पे ग्रेड्स बढ़ते, ये मासूम का जुमला है मेरा नहीं। हर रोज जब तुम्हारा कार खैर, जब तुम्हारा तोहफा वहां पे आता है, जब तुम लोग, तुम्हारे चाहने वाले, तुम्हारे रिश्तेदार, तुम्हारी औलाद जब तुमको गिफ्ट्स भेजती है तो तुम्हारा ग्रेड्स वहां बढ़ते जाते हैं। ऐसा बढ़ते हैं। मैं आपको एग्जांपल दूं कि औलाद अगर नेक छोड़ी, कल मैंने माँ बाप के ऊपर बताया था, अगर औलाद आपकी नेक और साले, औलाद अगर आपकी नेक है तो आपके ग्रेड्स को वहां पर बढ़ाएगी, और अगर औलाद सही नहीं है, यहां पर बहुत पैसा कमा लिया, बैंक में रख दिया, घर बना लिया, हर चीज है, औलाद नेक नहीं है, अब वो औलाद आपके माल को गलत पैसों, गलत चीजों में इस्तेमाल कर रही। आपके घर में जब तक आप जिंदा थे कोई ऐसा प्रॉब्लम नहीं होता था, आपके मरने के बाद घर में इंडियन मूवीज चलने लगे, आपके मरने के बाद घर में म्यूजिक चलने लगी, आपके घर जाने के बाद वहां नमाज रोजा खत्म हो गया, तो इस सब का हिसाब आप दे रहे, आप कैरी भी कर रहे अच्छा, तो आपका ग्रेड वहां कम हो रहा। अगर आपकी औलाद नेक है, अगर आपके इन्वेस्टमेंट्स यहां पर अच्छे है, ये इन्वेस्टमेंट्स है दोस्तों, ये इन्वेस्टमेंट्स है, अगर आपका अच्छा इन्वेस्टमेंट किसी मस्जिद में है, किसी इमाम बारगाह में है, किसी यतीम खाने में है, किसी स्कूल में है, तो वो भी इन्वेस्टमेंट्स कबूल होना चाहिए। वो भी इन्वेस्टमेंट्स ऐसा नहीं कि हम दुनिया को बताने के लिए दिए तो पता चला कुछ पहुंचा ही नहीं। अगर आपके इन्वेस्टमेंट्स कबूल हो गए, अल्लाह की बारगाह में एक्सेप्ट हो गए, किसी औरत का, लड़की, लड़का, औरत, मर्द सबके लिए अच्छे इन्वेस्टमेंट्स अगर आपने यहां कर दिए, तो यकीन करें आपको घबराने की जरूरत नहीं, परेशान होने की जरूरत नहीं। वहां पे जो ब्लेसिंग, जो रहमत, जो नेमतें अल्लाह वादा कर रहा है, और अल्लाह का वादा हमेशा सच्चा होता है, दुनिया वालों के वादे की तरह अल्लाह वादा नहीं करता, वहां के वादे इतने सच्चे हैं। अल मासूम कहते हैं कि रोज इंसान को आगे बढ़ता है, वहां की लाइफ ही और है, वहां की जिंदगी और है, वहां पर रहमतें ही और है। अगर हम ये समझ रहे कि छोटा सा है बरज़ख, बरज़ख छोटा नहीं है, बरज़ख इतना बड़ा है, इतना बड़ा है कि इंसान अपने इमेजिनेशन में नहीं ला सकता। अगर हम यह समझ रहे कि बहुत छोटा होगा, नहीं, वहां लाखों साल, हजारों साल से लोग वहां बसे हुए हैं, लोग वहां रहते हैं, और इतना रहमत, इतने नौकर, इतने सर्वेंट। अगर यहां कोई सर्वेंट नहीं था तुम्हारी जिंदगी में, वहां तुमको गुलाम मिलेंगे, वहां तुमको सर्वेंट्स मिलेंगे, वहां तुमको इनामात मिलेंगे, वहां तुमको बड़े बड़े घर मिलेंगे, वहां की जिंदगी इतनी सुकून के साथ गुजरेगी कि इंसान इमेजिन नहीं कर सकता। मासूम कहते हैं कि वहां की जिंदगी एक दफा अगर तुम लोगों ने देख लिया, सूरह रहमान में अल्लाह ने जन्नत का थोड़ा तस्करा किया, कुरान मजीद में कई मर्तबा कहा कि हम इस तरह हूरों को अता करेंगे, इस तरह महलात को देंगे, इस तरह तुम्हें इनामात देंगे, इस तरह तुम्हें रिस्क अता करेंगे, तो ये सब चीजें उसी वक्त मिलेगी कि जब हम कुछ इन्वेस्टमेंट करके दुनिया में जाएंगे। दुनिया में इनके इन्वेस्टमेंट के चक्करों में छोड़ दे, दुनिया के इन्वेस्टमेंट के चक्कर में मत पड़े। अगर किसी जगह आपने दुनिया का इन्वेस्टमेंट किया तो उसी के साथ वहां के लिए भी इन्वेस्ट करें, ये सोच के मत गुजारो कि पूरा इन्वेस्टमेंट मैं यहीं कर दूंगा। अकलमंद इंसान वो है कि इन्वेस्टमेंट को फैलाता है, तो दो जगह फैलाओ, यहां के लिए भी रखो, वहां के लिए भी रखो। सलवात पढ़े मोहम्मद वाले मोहम्मद पर। एक और सलवात पढ़े बाबा से बुलंद। उस इन्वेस्टमेंट्स के लिए सबसे बड़ी चीज, पहली चीज जो है वो औलाद को नेक और साले बनाओ। औलाद अच्छी होनी चाहिए, औलाद बेटा हो बेटी हो, वो अगर अच्छी है तो एक बहुत बड़ा सहारा है, बहुत बड़ा इन्वेस्टमेंट है। वो ऐसा इन्वेस्टमेंट है, मैं एक एग्जांपल देता हूं, अक्सर कभी मैंने एग्जांपल्स दिए हैं, एक अजीब एग्जांपल है। 93 या 94 में कुवैत से हम लोग हज पे गए थे, हज पे जब गए तो वहां पे जो काफिला था, फी सबीलिल्लाह काफिला था, 50 आदमी का, हम लोग बैठे हुए थे। फर्स्ट डे जब मदीने मुनवरा पहुंचे, अल्लाह हमको ज्यारत नसीब करे फिर इंशाल्लाह, तो मैंने वहां पे तकरीर की थी, एक लेक्चर दिया था पूरे हाजियों को बिठा के, और ये कहा था कि भाई सुनो, हम लोग यहां 15 दिन के लिए आए हुए हैं, 15-20 दिन के लिए, जो भी आप कैरी कर रहे हैं अपने साथ पैसे, उन पैसों को एहतियात से खर्च करें। हज को अभी 8-10-12 दिन बाकी है, जब इंशाल्लाह हमारा हज हो जाए उसके बाद जो भी आपके पास पैसे बचे वो पैसों से आपको जो भी कुवैत के लिए गिफ्ट्स लेना है अपने फ्रेंड्स में, रिश्तेदारों में, बीवी बच्चों के लिए, तो वो आप बाद में परचेसिंग करें। गिफ्ट्स ले जाना लेना बहुत अच्छी बात है हज से वापसी में, लेकिन बाद में करना, पहले नहीं परचेस करना। इसलिए कि जो कुछ पैसे आपके पास है, लिमिटेड पैसे सबके पास होते हैं, $2,500, $3,000 सब एक लिमिटेड अमाउंट था, तो कहा जो भी आपका इन्वेस्टमेंट कैश कैरी कर रहे हैं उसको एहतियात से खर्च करें। ऐसा ना हो कि मेन हज जब शुरू हो आपके पास फंड्स खत्म हो जाएं और आप ब्रोकन हो जाएं, फिर आपको वहां पे जाके बकरा खरीदना है मीना में, तो आपके लिए प्रॉब्लम हो सकता है। उस लोगों ने कहा बहुत अच्छा, आप सुनेंगे उसके बाद क्या हुआ। सबने तो अमल किया, एक बंदा उसमें ऐसा था, वो सब लोग नॉर्मल वाटर पी रहे थे, वो मिनरल वाटर पी रहा था, बिस्लेरी वाटर पी रहा था, सब लोग शेयरिंग टैक्सी में जा रहे थे, ये बंदा इंगेज करके सेपरेट टैक्सी में जाता है, लोग खाना शेयर करके खा रहे थे, ये बंदा खुद भी खाता है, पूरी रूम मेट्स को सबको खिलाता है। मैंने कहा 2-3 दिन के बाद जब सबने कहा कि ये तो ऐसा कर रहा है, मैंने कहा बुला के भाई जो मैंने तकरीर की थी फर्स्ट डे वो क्या गलत थी। उसने कहा नहीं मौलाना, बहुत अच्छी तकरीर थी और ये करना भी चाहिए। तो मैंने कहा फिर आपका अमल तो कुछ और बता रहा है, आपका तो ये आलम है कि आपके पास जो पैसे हैं वो तो 8-10 दिन में पूरे पैसे फंड्स खत्म हो जाएंगे, देन व्हाट आर यू गोइंग टू डू लेटर, देन क्या करने वाले हैं, वहां पे कैसा खर्च होगा मक्का जाने का। तो वो हंसने लगा, हंसते हुए कहने लगा मौलाना मेरा मसला लोगों के मसले से बिल्कुल अलग है, आपने जो कहा वो सच था अच्छा है, लेकिन मेरा मसला ही और है। मैंने कहा आपका मसला क्या है, तो कहा मौलाना मेरा एक बेटा दमाम में रहता है, हम लोग हैं मदीने में, दमाम में रहता है, जैसे ही मैं मदीना पहुंचा उसका फोन आ गया, कहा डैडी आप घबराए मत, आप आराम से पैसे खर्च करें, जितना आप लाए आप खर्च करते रहे, मैं हर 3 दिन को या लोकल करेंसी आपको भेजता रहूंगा, आपको तो पैसे भेजता रहूंगा, आप आराम से खर्च करें, आप जितना चाहे खर्च करें, मैं यहां हूं अभी। मैंने कहा क्या अच्छी बात उसने कही, कितनी आवाज नहीं आ रही शायद पीछे, सलवा पढ़ रहे मोहम्मद वाले मोहम्मद, एक और सलवा पढ़े बाबा से बोला, आप मेरी तरह मुतवज्जे। उसने कहा ये तो बहुत अच्छा एग्जांपल। मैंने कहा वेरी गुड यार, दोस्तों बेटा है तो हर हफ्ते को बाप को पैसे भेज रहा है, यही चीज तुम आखिरत के लिए करो, अगर बेटा दीनदार है तो एवरी डे आपको तोहफा भेजेगा, एवरी थर्सडे गिफ्ट भेजेगा, बाप को वहां परेशानी की जरूरत नहीं होगी, मां को परेशानी नहीं होगी किसी से मांगने की, इसलिए कि उसकी औलाद उसका इन्वेस्टमेंट यहां पर है, उस इन्वेस्टमेंट के तहत वो आपको भेजता रहेगा और आपके दर्जात बुलंद करते रहेंगे। तो वहां पे अगर स्टेटस को बढ़ाना है, उस मंजिल तक पहुंचना है, तो सबसे पहले ये कोशिश करो कि जो दुनिया के इन्वेस्टमेंट है ना वो करो, मैं उससे मना नहीं करता कि आप जो इन्वेस्टमेंट करना है करो, लेकिन उस इन्वेस्टमेंट पे पूरा डिपेंड मत रहो 100%, इसलिए कि वो इन्वेस्टमेंट तुम्हारे काम आने वाला नहीं है। आप अगर इन्वेस्टमेंट कर रहे हैं अपने रिटायरमेंट के लिए, आप अपने इन्वेस्टमेंट कर रहे हैं फ्यूचर के लिए, तो डोंट एक्सपेक्ट कि वो फ्यूचर का जो इन्वेस्टमेंट है वो आप ही यूज करेंगे, नो, हो सकता आप यूज ना करें, उससे बेहतर उस फ्यूचर इन्वेस्टमेंट के साथ कोई ऐसा इन्वेस्टमेंट भी पैरेलल चलाए कि दो इन्वेस्टमेंट हमेशा करते रहो, एक फ्यूचर का कर रहे हो तो एक उस लाइफ के लिए करो, दोनों लाइफ के लिए करो, एक लाइफ मत समझो कि इसी लाइफ में इसी बॉम्बे में हमको हमेशा रहना है, बॉम्बे में हमेशा किसी को रहना नहीं है, जाना तो वापस है, तो अगर दो इन्वेस्टमेंट रहेंगे, एक अगर फेल भी हो गया तो वो तो हमेशा बाकी रहेगा, वहां पे तो हमेशा मिलता रहेगा, अकलमंदी क्या है। पूरा यहां एक जगह इन्वेस्टमेंट मत करो, हजारों एग्जाम्पल है, BCCI बैंक का है, एक मिनट में खत्म हो गई एक रात में, जिसका इन्वेस्टमेंट एक ही जगह था वो एक रात में चला गया, millions of dollars. मैं जानता हूं उन लोगों को अबू धाबी में 88-89 का वाकया कैसा स्कैंडल हुआ था, टोटल डिजास्टर, जीरो हो गई, लोगों के हार्ट फेल्स हो गए, बड़े बड़े लोगों के लाखों डॉलर डाल दिया था बैंक में, जीरो हो गए। ये फर्क है दुनिया के इन्वेस्टमेंट्स में और आखिरत के इन्वेस्टमेंट में। मौलाली यही तो कह रहे, दुनिया का इन्वेस्टमेंट गारंटी नहीं है, कुछ भी हो सकता। अगर बैंक गारंटी है, बैंक की भी, आपकी गारंटी नहीं है, आपकी कोई लाइफ की कोई गारंटी नहीं है। एग्जाम्पल, अगर आपने लाइफ इंश्योरेंस ली भी $1 million की, आपको क्या फायदा हो रहा है? व्हाट आर यू गेटिंग? आर यू गेटिंग एनीथिंग? नथिंग। आपका तो कोई इन्वेस्टमेंट ही नहीं। आप फ्यूचर के बारे में बात कर रहे हैं, किस फ्यूचर के बारे में बात कर रहे हैं? ये फ्यूचर आपका यहां का है, यहां के फ्यूचर की गारंटी का है? उससे बेहतर सुबह शाम फिक्र ये करो कि उस लास्ट जर्नी का इन्वेस्टमेंट हो जाए। हाई टाइम। अगर ये नहीं करते दोस्तों, और एक चीज याद रखो, ये करने के लिए शैतान आपको कभी साथ नहीं देगा, आपको हमेशा हटा देगा रास्ते से। उससे बेहतर है कि वहां का इन्वेस्टमेंट, अभी बताता हूं दुनिया की मोहब्बत क्या है। चौथे इमाम कहते हैं एग्जाम्पल के जरिए चौथे इमाम दुनिया की मोहब्बत को बता रहे हैं कि हम कैसे हैं। प्लीज वॉच दिस, मेक वेरी क्लियर मैसेज फ्रॉम इमाम ज़ैनुल आबिदीन अलैहि सलाम। एक और पढ़िए, इमाम का वेरी वेरी क्लियर मैसेज। ये मैसेज ऐसा है कि अगर इंसान रियली सोचे ना, तो फिर भूल जाएगा इस दुनिया को। और हकीकत जो रियलिटी इमाम ने पेश की, इमाम ने रावी को मिसाल के जरिए समझाया, एग्जाम्पल देख के समझाया। बड़ा मशहूर एग्जाम्पल है इमाम का, हो सकता है आपने कभी किसी आलिम से सुना होगा, बहुत मशहूर एग्जाम्पल। लेकिन आज मेरी टॉपिक से रिलेट कर रहा है, इसलिए ये पढ़ रहा। इमाम ने कहा कि ये इमेजिन करो, ये तस्वुर करो कि एक शख्स है जो जंगल में एंटर हुआ। एक शख्स, एक इंसान जंगल में एंटर हुआ। जैसे ही जंगल में एंटर हुआ, अकेला, एक हाथी, एलिफेंट, जो वाइल्ड एलिफेंट, मस्त हाथी, जंगल के जो हाथी होते हैं, एलिफेंट्स होते हैं, वो बाज मस्त हो जाते, यानी वाइल्ड हो जाते। जो एलिफेंट्स वाइल्ड हो जाते हैं ना, वो बहुत खतरनाक हो जाते हैं। नॉर्मल एलिफेंट में और वाइल्ड एलिफेंट में जमीन आसमान का फर्क है। नॉर्मल एलिफेंट आराम से चलता है रास्ते के ऊपर, लेकिन जंगल के जो वाइल्ड एनिमल्स है, वाइल्ड एलिफेंट है, वो बेइंतहा खतरनाक हो जाता। इमाम कह रहा है कि एक इंसान, एक आदमी जंगल में एंटर हुआ। जैसे ही एंटर हुआ, गौर से सुने, जैसे ही एंटर हुआ, एक मस्त हाथी, एक वाइल्ड एलिफेंट उसके पीछे चला। जैसे ही वो पीछे भागने लगा, ये आदमी आगे दौड़ने लगा। दौड़ता दौड़ता आगे भाग रहा है अपनी जान को बचाने, हाथी पीछे उसका पीछा कर रहा है वो एलिफेंट। इमाम कहते हैं दौड़ते दौड़ते उसको कोई सहारा नहीं मिला। सामने एक झाड़ दिखा, पीपल का झाड़, जो बड़ा मशहूर पुराने झाड़ होते थे ना, उसकी जो शाखें होती हैं, उसने एक शाख को जम करके इस इंसान ने अपनी जान को बचाने के लिए उस शाख को पकड़ लिया। हाथी उस झाड़ के अतराफ घूमने लगा कि ये नीचे आएगा, मैं इसे पकड़ लूंगा। अब जो उसने झाड़ को देखा, उस पकड़ा, नीचे जो देखा, तो नीचे देखा एक कुआं है, वेल है, ड्राई वेल है, एब्सोल्युटली ड्राई वेल। झाड़ उस वेल के पास है और शाखें नीचे वेल के ऊपर है। इसको पता नहीं था, इसने जम करके उस शाख को पकड़ा। अब जो नीचे देखता है, तो नीचे एक ड्राई वेल है और वेल के अंदर एक अजदहा है जो मुंह खोल के बैठा हुआ है। एक अजदहा है जो मुंह खोल के बैठा हुआ है। अब ये घबरा गया कि बाहर जाऊं तो वाइल्ड एनिमल, वाइल्ड एलिफेंट है, झाड़ से नीचे जाऊं कुएं में तो अजदा है जो मुंह खोल के बैठा हुआ है। इमाम कहता है जब ऐसे सिचुएशन में पहुंचा, फिर इसने पलट के देखा कि दो रैट्स हैं, रैट रैट छोटे जो होते हैं ना जानवर, वो रैट अपने दांतों से इस झाड़ की जो रूट्स है ना, जड़ें हैं, उसको अपने दांतों से काट रहे हैं, काट रहे हैं। दो रैट, एक व्हाइट कलर का है, एक ब्लैक कलर का है, जो अपने दांतों से, अपने टीथ से उस रूट्स को काट रहे हैं, झाड़ को कमजोर कर रहे हैं, वीक कर रहे हैं। वो कहता है कि कुछ देर के बाद अगर रूट्स कमजोर हो गए, वीक हो गए, तो झाड़ गिरेगा। झाड़ गिरा, अगर मैं कुएं में जाऊंगा तो वहां अजदाह है, बाहर जाऊंगा तो वहां वाइल्ड एनिमल है, वाइल्ड एलिफेंट है जो मेरा वेट कर रहा है। मौला ने कहा कि ऐसे सिचुएशन में इस इंसान ने देखा कि उस कुएं का जो छत है, जो उस कुएं की बाउंड्री है, उस पर बड़ा मीठा हनी रखा हुआ है, हनी शहद रखा हुआ है। ऐसे सिचुएशन में उसने उस शाख को आगे लेके जाके हनी को खाने की कोशिश की। तो रामी ने कहा, मौला मौत सर के ऊपर, मौत नीचे, मौत बाहर, उसके बाद वो हनी खा रहा है, ये कैसे पॉसिबल है? तो इमाम ने कहा, यही तो पॉसिबल दुनिया में तुम्हारे साथ होता है। अब इमाम ने समझाया, कहा कि ऐसे सिचुएशन में, रामी ने कहा, नहीं मौला, वो हनी खा ही नहीं सकता, उसको भूख कैसे लग रही, उसको ख्वाहिश कैसे हो रही, कि जबकि तीन तरफ मौत घेरी हुई है, थ्री एंगल से मौत इंसान को घेरी हुई है, उसको घेरी हुई है, और सामने हनी है, वो कैसे खाने जा रहा है? इमाम ने कहा, एग्जैक्टली यही चीज तुम लोग करते हो। इमाम ने कहा कि जब इंसान दुनिया में पैदा होता है फौरन मलकुल मौत उसके पीछे लग जाता, इसलिए कि इंसान पैदा होते कि उसको मरना है कभी ना कभी। मौला ने कहा, वो जो इंसान था, पैदा हुआ, मलकुल मौत पीछे लगा। इमाम ने कहा कि वो जो जंगल है, वो दुनिया है, वो लाइफ है तुम्हारी। इंसान लाइफ में एंटर हुआ, जो हाथी है, एलिफेंट है, वो मलकुल मौत है जो तुम्हारे पीछे पीछे चल रहा है। तुम मलकुल मौत से आगे बढ़ते जा रहे हो, उसके बाद वो जो शाख है, वो जिंदगी की तुम्हारी शाख है, और वो जो नीचे वो लेके बैठा अजदाह है, वो तुम्हारी मौत है। और उसके बाद कहा, तीन तरफ मौत है, वो जो शहद तुम खाने के चक्कर में हो, वो तुम्हारी दुनिया है, तुमको पता नहीं, तीन तरफ से मौत तुमको घेरी हुई है, मलकुल मौत भी पीछे लगा हुआ है, मौत भी सामने है, और सामने वो जो दो चूहे हैं, इमाम ने कहा, वो एक दिन है और एक रात है। जिस तरह एक एक दिन तुम्हारी लाइफ से कम होता जाता है, उसी तरह वो लाइफ का कम हो रहा है, झाड़ गिरेगा यानी जिंदगी खत्म होगी। कहा, तीन तीन तरफ से मौत तुमको ऐसा घेरी हुई है, लेकिन उसके बाद भी तुम उस दुनिया के चक्कर में पड़े हुए हो, मौत सामने है, लेकिन मैं हनी खाना चाहता। तो इमाम ने कहा, तुम यही तो करते, तुमको पता नहीं, क्या तुम्हारी गारंटी है कि तुम घर से बाहर निकलो सुबह में और शाम में? गारंटी है, कोई लिख के दे सकता है 100% कि मैं वापस सेहत के साथ आऊंगा? रास्ते में खुदा ना खास्ता एक्सीडेंट हो सकता, आपको बुखार आ सकता, आपको हजार चीजें हो सकती, और दुनिया के हजारों एग्जाम्पल्स है कि उठ के गए घर से वापस नहीं आ सके। इस तरह इमाम ने कहा कि तुमको एक लम्हे की, एक सेकंड की कोई गारंटी नहीं है, उसके बाद दुनिया में इतने डूबते जा रहे, हर चीज भूल गए, हर चीज को छोड़ दिया, जो अल्लाह कह रहा है उसके अगेंस्ट में जा रहे। वो अफसोस के साथ कहता, दोस्तों अफसोस के साथ कहता कि आज एक बंदे से मेरी फोन आया, मिस कॉल आई, मैंने मिस कॉल को आंसर किया, आई डोंट नो किसका नंबर है। अब जो मैंने कॉल किया उसको, तो ब्यूटीफुल इंडियन सॉन्ग चल रहा था। आप इमेजिन करें, इंडियन सॉन्ग चल रहा था फोन पे, जो म्यूजिक है। अब आप ये बोलिए कि कल आशूरा है, आशूरा कल है, कल कोई उसे कॉल करे तो कल भी इंडियन सॉन्ग सुनाओगे तुम? मैं क्या करूं, कल भी इंडियन सॉन्ग सुनाओगे आशूरे को? अब तक चेंज नहीं हुआ? I request you, I beg you, मैं beg कर रहा हूं आपसे, जो भी मेरी मस्जिद बाद में भी सुने, एक ग्लोबल मैसेज है दोस्तों ये, अगर 10 दिन में तुमने नहीं सुना तो फिर ये लाइफ क्या है? आज गजब कयामत है, कयामत है, इतना डर खत्म ही हो गया, इन्हें कोई खौफ ही नहीं आपको कि आप इंडियन सॉन्ग सुना। आशूरे को तुमको कोई फोन करे तो तुम उसको गाना सुनाओगे? शियत यहां पहुंच गई, फिर मौत से डर नहीं है, मादर हुसैन से डर नहीं है, कल का दिन क्या है? अगर हम ये हरकतें करके ये अपने आप को शियत समझ, सो गॉड, मैं नहीं बोल सकता वो बंदा नमाजी है, वो बंदा इबादत गुजार है, वो बंदा बड़ा नेक है देखने में, लेकिन अंदर से आई वॉज शॉक कि तू म्यूजिक लगा रहे हो। एटलीस्ट यार अब तो डोज को बदल दो, हाई टाइम हाई टाइम। मेरी बहनों से भी रिक्वेस्ट है मेरी कि टेलीफोन के टोन्स को बदलो बदलो, दुनिया को बताओ कि शिया ये म्यूजिक के टोन नहीं रखता नहीं रखता। अदरवाइज क्या सूरत बताओगे इमाम को, क्या बताओगे इमाम को, जब दुआएं कबूल नहीं हो रही, जो प्रॉब्लम्स कह रहे हो, ये दुआ बताओ ये दुआ बताओ, फायदा क्या है यार, फायदा क्या है? अगर तुम्हारा ये हरकत है, मैं एक की बात कर रहा, प्लीज आई रिक्वेस्ट एवरीबडी एवरीबडी कि ये छोड़ दो, इसको छोड़ दो, इट्स रियली हाई टाइम। तुम्हारा म्यूजिक सुनाते आशूरे को, हजार फोन आएंगे तुमको आशूरे को, और तुम इंडियन सॉन्ग सुनाओगे, फिर तुम आजादारे हो सकते, फिर तुम न्यास भी बांट रहे हो, फिर क्या है, हर्ट नहीं होता आपको, तकलीफ नहीं होती, पेन नहीं होता, कि हमारी कौम कहां है, हम कहां ढहरे हुए हैं? प्लीज मेरी रिक्वेस्ट है सबसे कि आज के बाद आज के बाद आज के बाद ये टोन हमारे पास नहीं होना चाहिए। लोगों को एग्जाम्पल दो यार, बताओ कि तुम कौन हो, तुम आजादारे हुसैन हो, अगर तुम इसे करोगे तो आशूरे को बीबी को क्या सूरत, कल कयामत का दिन है, रसूल का घर उजड़ गया कल, और हमको फिक्र क्या है, आराम के साथ नहीं। ये चीजें वहां बोलेंगे, वो लाइफ में अगर अंधेरा नहीं होगा, तकलीफ नहीं होगी, प्रॉब्लम्स नहीं होंगे, तो और क्या होगा। जो कह रहे मौलाना बड़ा डरा रहे, मैं डरा रहा हूं, मैंने तो बहुत अच्छी तरीके से पेश किया, अगर डराना शुरू करा तो फिर तो बहुत मुश्किल होगी। सलवात पढ़े मोहम्मद वाले में, एक और सलवात, आप देखें कि क्या हाल है हमारे पास। अगर इस हरकतन से इस ऐसे अगर जिंदगी गुजरेगी, फिर हम सो कॉल्ड शिया है बस, डेट्स ऑल, फिर आप समझे नमाज रोजा हज जकात काम आएगी, मुंह के मुंह पे फेंक दिया जाएगा, लिटरली मुंह पे फेंक दिया जाएगा। अगर हम उन्हें आशूरे की इतनी हरकत की, हमारे मुंह पे फेंक दिया जाएगा, कहेगा जाओ लेके जाओ तुम नमाज, आई डोंट वांट टू सी योर प्रेयर, जब क्या होगा, वहां कौन मदद करेगा, वहां बेटा मदद नहीं करेगा, वहां बेटी मदद नहीं करेगी, वहां पे अगर इसी तरह से इंसान आगे बढ़ता जाए तो बिलीव में वहां हर खत्म कैसे होगी, लाइफ खत्म कैसे होगी, लाइफ कभी भी खत्म हो जाएगी, एक लम्हे में खत्म हो जाएगी, जिंदगी जब खत्म एंड पे आ जाएगी तो उस वक्त क्या होगा। अब वहां पे उस अंधेरे में उस डार्कनेस में सिवाय इमाम के कोई नहीं मदद करने वाला है, ये याद रख रहे हैं, ये याद रखने के, सिवाय मोहब्बत अहले बैत के, सिवाय विलायत अली के, सिवाय मोहब्बत हुसैन के, कोई कोई किसी की मदद नहीं चलेगी वहां, कुछ हम कर ही नहीं सकते वहां, कोई चीज हमारे साथ देने वाली नहीं। इतनी तंगी है, इतनी सख्ती है, इतनी जहर है कि एक एक चीज जब पूछा जाएगा ना तो पता नहीं कितने साल गुजर जाए, कितने ईयर्स गुजर जाए, वहां क्या हशर होगा। दूसरी चीज जो वहां पे, ये चीज तो छोड़ दे, आजादारी हुसैन को अगर खुलूस के साथ कैरी कर लिया तो आजादारी हुसैन ही आपके लिए काफी है, वहां पे काफी है, अगर सही आजादारी करे, ये मत सोचो, ये मत सोचो कि मैंने ये किया, और जो इंसान किसी को हर्ट करके जाता है वहां पे सिवाय तकलीफ के कुछ है दोस्तों, और इसका हिसाब वहां पे एक एक लम्हे का देना। ऐसा नहीं आप कहेंगे यार अल्लाह इतना हिसाब क्यों ले रहा, मैं आपको एग्जांपल दूं, आप बॉम्बे में रहते हैं, बॉम्बे में अगर आपके जो सर्वेंट है, जो आपके ऑफिस में ऑफिस बॉय है, आपने उसको 100 रुपीज दिया ऑफिस बॉय को और कहा कि यार ये दो चीजें लेके आओ मार्केट से, चलो पढ़ ले मोहम्मद वाले मोहम्मद, एक सलावत पढ़े बाबा जबरदस्त थोड़ा सा वॉइस का प्रॉब्लम हो रहा उन वो लोग सेटअप कर रहे मैं लेडीज से कह रहा कि प्लीज थोड़ा सा कॉपरेट कर ले आप 10 मिनट में इंशाल्लाह वो सेटअप सही होगा डोंट वरी अभी तो मजलिस स्टार्ट हुई थोड़ा सा पेशेंस के साथ एक सलावत पढ़े मोहम्मद वाले मोहम्मद सिवाय विलायत अली के मासूमीन की मोहब्बत की और कोई काम आने वाली चीज नहीं वहां पे ये चीजें अगर आप कैरी करेंगे तो उसके बाद फिर सारी इबादतें कैसे एक्सेप्ट होंगी कोई इबादत इनके बगैर एक्सेप्ट नहीं होने वाली है मासूमीन की मोहब्बत होगी तो वहां हर चीज एक्सेप्टेड है अगर इनकी मोहब्बत नहीं है और मोहब्बत भी कैसे जबान की नोक वाली मोहब्बत नहीं है मासूमीन को वो मोहब्बत चाहिए कि जो हारून मक्की की मोहब्बत थी इमाम का उस जुमले को याद करो मैं वाकया नहीं पढ़ रहा इमाम ने हारून मक्की से क्या कहा था जब इमाम ने उसे कहा था कि आग में चले जा तो हारून आग में चला गया था लेकिन उससे पहले का आदमी क्या कह रहा था उससे पहले का आदमी ये कह रहा था मौला मैं आपका चाहने वाला हूं वो सो कॉल्ड शिया हमारी तरह था वो कह रहा था मौला मैं आपका आई लव यू मौला मैं आपको चाहता हूं लेकिन उसके बाद उसने क्या किया जब मौला ने कहा था आग में चला जा तो वो कहता है कि मौला मैं तो जल जाऊंगा जबकि उसको पता नहीं कि इमाम जलाता नहीं है इमाम जिंदगी देता है इमाम मौत नहीं देता इमाम मौत नहीं देता इमाम लाइफ देता है लाइफ देता है जब हारून मक्की अंदर गया और वो वापस आया तो छठे इमाम ने पलट कर इससे क्या पूछा था इससे ये पूछा था कि सुन ये बता कि ऐसे कितने हैं उसने कहा मौला एक भी नहीं इमाम ने कहा मुझे ऐसा शिया चाहिए मुझे ऐसा चाहने वाला चाहिए मुझे सो कॉल्ड शिया नहीं चाहिए कि ये भी अच्छा वो भी अच्छा ये भी अब वो भी नो इमाम कहते हैं कि मुझे ऐसा इमाम मुझे चाहने वाला नहीं चाहिए करबला का मैसेज ये है करबला में कैसे चाहने वाले थे हुसैन के इमाम के चाहने वाले कैसे थे कि जान देने तैयार थे हम जान क्या दे रहे हम इमाम के फरमान को सुन के उस पर अमल करने तैयार नहीं है जान तो बहुत बड़ी बात है जान तो बहुत बड़ी बात है इमाम कह रहा है म्यूजिक मत सुनो हमको म्यूजिक सुनना है 12 दिन के बाद क्या करना है फिर वापस अपनी लाइफ में आना है अगर 10 दिन रोज रिजवी कॉलेज में आकर आपने मजलिसें सुनी तो अगर कुछ लर्न कर लिया अगर 12 मुहर्रम से अगेन यू आर गोइंग टू द सेम लाइफ जो 29 जिलिज की जिंदगी थी उसी जिंदगी में अगर आप पलट के जाएंगे तो इसका मतलब है कि 10 दिन के हुसैन की आजादारी से कुछ हासिल नहीं किया अगर आपने आजादारी हुसैन से कुछ हासिल नहीं किया तो यकीन करें मैं जिम्मेदारी से कह रहा फिर कोई चीज आपको मदद करने वाली नहीं है अगर आजादारी में नहीं सीखा तो फिर कब सीखेंगे हुसैन के नाम पे नहीं सीखा तो फिर कब सीखेंगे अगर किसी को ये चार समझ रहा है कि मैं फिर 12 मुहर्रम के बाद फिर रूटीन याद रखिए मुहर्रम 12 दिन का नहीं है मुहर्रम 2 months 8 days का है आजादारी है हुसैन 2 महीने 8 दिन करना है ये 12 दिन की आजादारी नहीं है कि 12 डेज के बाद बैक टू नॉर्मल जैसे हम पहले 29 जिलिज को जैसे थे अब फिर अगर वैसी हो गए तो आप इंसाफ से बताइए फिर लाइफ क्या है फिर इमाम से सीखा क्या क्या मोहब्बत मुहर्रम एक रूटीन का नाम है नो मुहर्रम में हर साल कोई ना कोई चीज को तो छोड़ के हुसैन के करीब होना है वरना फिर उस लाइफ में कौन बचाने वाला है अगर इमाम हुसैन को राजी नहीं करते और ये समझते कि मैं बहुत रिलैक्स हूं इस दुनिया में इट डजंट मीन कि अगर तुम इस दुनिया में रिलैक्स हो दुनिया में बहुत बड़ा पोजीशन हो तो इसका मतलब ये नहीं है कि वहां भी तुमको हर चीज मिलेगी कभी इसीलिए बार बार एक जुमला कहता हूं मैं कि जाया करो यार अकेले जाया करो रात में जाया करो अभी 2 दिन पहले मैंने एक मजलिस पढ़ी वहां पर रात में 2:30 बजे आपके आराम बाग में रात के 2:30 बजे 7 मुहर्रम का मजलिस मेरी खत्म हुई रात में 3 बजे जहां आपका मिंबर है वहां तक लाइट थी और आगे लाइट बिल्कुल नहीं थी इट वॉज पिच डार्क अंधेरा तो मैंने वहां पे जो साहब थे मैंने कहा मुझे फातिहा पढ़ना है तो उन्होंने कहा मौलाना मैं लाइट खुलवाता हूं फिर उन्होंने लाइट्स खुलवाई हो तो मैंने उस पूरे मैदान पे निगाह डाली अंधेरे में पहले मेरा कोई रिश्तेदार नहीं है लेकिन मेरे पूरे भाई हैं वहां पे जो दफन है सब मोमिन भाई दफन है वहां पे हमेशा ये मत सोचो कि यार मेरा रिश्तेदार नहीं है तो क्या हुआ नो तुम्हारा भाई दफन है तो मैं खाली गौर कर रहा था वहां खड़े रहकर, मुझे मैं जो बॉम्बे के जो पुराने लोगों को जानता हूं जिनके नाम सुना हुआ, वो सब वहां आराम कर रहे हैं, जिनका बॉम्बे में मिलियंस ऑफ डॉलर का बिजनेस है, उनकी औलाद अब चला रही, आज वो अंधेरे में पड़े हुए हैं, अकेले पड़े हुए हैं, ना बेटा है ना बेटी आके पूछ रही है। आते होंगे, मैं ये नहीं कहता, लेकिन एक इबरत नहीं है, इबरत नहीं है कितनी उस बंदों ने मेहनत की, 70-80 ईयर्स की लाइफ गुजारी, कितनी मेहनत की होगी, स्ट्रगल किया होगा बॉम्बे में, पूरा स्ट्रगल करके बिजनेस को सेट किया, जब सेट हुआ तो पता चला चले गए। अब वो सेट बिजनेस कौन खा रहा है? औलाद खा रही है। औलाद अगर नेक काम करेगी तो फायदा होगा, वरना वहां पे वो पड़ा हुआ है, ऐसा दे रहा है, ऐसा दे रहा है कि कोई वहां मजलिस में आने वाले को मैंने देखा ही नहीं कि वहां तक गया, सब दूर से खड़े रहकर फातिहा पढ़ के आ गए। आप सोचे, ये तो हमारा आशीर्वाद है, गए नहीं कोई, जिनके बाप थे मैं जानता हूं, उनके बाप वहां दफन है, उन्होंने दूर से फातिहा पढ़ी, फातिहा जरूर पढ़ी, गए तक कहीं, ये तो यार इबरत है, इबरत है, ये तो हमारी लाइफ है। अभी तो खोलो आप कि देखो कोई तुम्हारा साथ देने वाला नहीं है, अब तुम सोचो कि सगा बेटा अंधेरे में नहीं गया, आपको जाना है, बेटा पलट के नहीं पूछ रहा कि मेरा बाप अकेला वहां अंधेरे में पड़ा हुआ है, आपको रहना है वहां पे, दैट इज योर परमानेंट हाउस, परमानेंट हाउस, वो हमारा महल है, वो हमारा पैलेस है, इतना सा वो हमारा पैलेस है। अगर अमल अच्छा है तो फिर वहां रियल लिटरली पैलेस है अंदर। 1000 वाकयात है, तारीख का मशहूर वाकया मेरे ऊपर मुझसे ख्वाहिश की गई इसलिए वाकया पढ़ रहा हूं, 1000 इंसिडेंट है, लेकिन इस वाक्य की मुझसे ख्वाहिश की गई कि आप देखें, आरंभ ही जाके देखें, 12 बजे जाए, 1 बजे हम 2 बजे गए थे, कुछ भी नहीं। वैसे ये एग्जाम्पल नहीं, हर जगह के कब्रिस्तानों का एग्जाम्पल है, हर जगह के ग्रेवयार्ड का एग्जाम्पल है कि अच्छे अच्छे लोग पड़े हुए नीचे, हमको इतनी फिक्र नहीं है कि मेरी मां मेरे बाप की हालत क्या हो रही है, आराम से दूर से फातिहा पढ़ा, थैंक यू वेरी मच बिकॉज मैं यहां आया था तो मैंने आपको याद कर लिया, गोइंग बैक, इसीलिए कहा कि अपने साथ कैरी करो, अपने बैग में कैरी करो, अपने हाथों में कैरी करो, खाली हाथ मत जाओ, खाली हाथ मत जाओ, अगर जाओगे तो यह हशर होगा। दोस्तों एक जो गुना है ना म्यूजिक का, इसको अगर आपने छोड़ दिया ना, यकीन करने, अगर म्यूजिक हमारे पास हमारी कम्युनिटी से हट गई, मेरी बात पे यकीन करें, आधी आपकी जिंदगी सुधर गई, आधी लाइफ में रहमत आ गई। जिन जिन घरों में ये म्यूजिक बजती है उन उन घरों में सिवाय अजाब इलाही के कुछ नहीं, ये मैं नहीं कह रहा, रहमत के फरिश्ते नहीं आते वहां पे, एक फरिश्ता एक एंजल नहीं आता। सबसे पहले ये अहद करो इस फर्श अज़ाब पे बैठ के कि आज के बाद मैं कभी भी म्यूजिक नहीं सुनूंगा। ये वो चीज है जिसको हुसैन इब्न अली हेट करते थे, जिसको हर मासूमी ने हेट किया, इन्हें वो चीज को हम पसंद कर रहे हैं जो हमारे ईमान को हेट करता है, जिसको पसंद नहीं करते उस चीज को हम पसंद कर रहे हैं। तो अब आप देखें कि इतना डिफरेंस है हमारे पास, इतना डिफरेंस है। अगर म्यूजिक कंटिन्यू रहेगी हमारी कम्युनिटी में, हमारे घरों में, तो देन डोंट एक्सपेक्ट एनी रहमत फ्रॉम योर इमाम, डोंट एक्सपेक्ट एनी रहमत। ये याद रखो कि ब्लेसिंग खत्म हो गई, देन यू विल बी इन अ बिग प्रॉब्लम। आप दुआ पढ़ते रहो, कुरान पढ़ते रहो, नमाज पढ़ते रहो, हाथ उठा के दुआ करते रहो, रहमत कैसे आएगी? जबकि असल रहमत का जो मरकज है, वमा अरसलनाका इल्ला रहमतल लिल आलमीन, वो उसकी औलाद नाराज है। मैं गलत कह रहा हूं? अब अंदाजा लगाइए। दूसरी चीज जो सबसे ज्यादा वहां नुकसान पहुंचाएगी और जो फायदा पहुंचाएगी, ये आखिरी मजलिस है और उस वाकये की ख्वाहिश है तो वाकया पढ़ रहा हूं। इस्फहान ईरान का वाकया है, मशहूर वाकया, लेकिन इसमें कई मैसेजेस मिलेंगे आपको। नवरोज का दिन था, ईद का दिन था, चंद दोस्त
ایک مومن کے پاس ایران میں مولا علی کی نظر میں گئے. غور سے سنیں, نظر میں گئے, اندر سے آواز آئی کہ آج ابھی لیڈیز نظر چک رہی ہیں, آپ لوگ تھوڑا ویٹ کر لیں. اس زمانے تک مکس گیدرنگز نہیں ہوتی تھی. آج جو سب سے بڑا ہمارا ایشو ہے نا, جس ایشو کو میں نے ٹچ نہیں کیا بٹ گلستان میں ٹچ کروں گا, مکس گیدرنگز, مکس میرجز. اب دعا کرو اللہ سے, امام سے, کہ رحمت نازل ہو جائے. بس کپل خوشی کے ساتھ رہے. جس جگہ پہ مکس گیدرنگز ہوں گی, مکس میرجز ہوں گی, وہاں پہ پھر رحمت نہیں ہوگی. ہماری کمیونٹی اور مکس فیم عزادار ماتمدار مجلس میں آنے والے, نمازیں پڑھنے والے, روزے رکھنے والے, اس کے بعد شادیوں میں ایک ہی ٹیبل پہ بیٹھ کر مکس میرجز کر کے دنیا کو یہ بتانا چاہ رہے کہ وی آر ویری مچ ماڈرن. ہم بڑے ماڈرن ہیں بابا. ماڈرن ہے نا, اس تاریخی میں پتا چلے گا کون کتنا ماڈرن ہے, وہاں پتا چلے گا. اس اندھیرے میں آپ بولیں کہ اللہ میں تو بڑا ماڈرن تھا, ویری گڈ. اچھا اچھا, بتائیں گے فرشتے کے کتنے ماڈرن بننے سے کیا کیا ملتا ہے. یقین کرو, اسٹاپ دس, اس کو کنٹینیو کرو گے تو تمہاری لائف اس جگہ پہ, اس جگہ پہ رولز رائس نہیں ملنے والی, گھر نہیں ملنے والا. اگر ماڈرن بن کے دنیا میں ماڈرن بننا ہے تو اصل ماڈرن بننا ہے تو وہاں بنو. اللہ سے دعا کرو کہ تمہیں ماڈرن بنائے. مکس کیتھولکس کو اف یو ڈونٹ اسٹاپ زبان میں اتنا وہ نہیں ہے کہ آپ تھوڑا سا ڈیسیشن نہیں لے سکتے کہ نہیں میں نہیں کرتا. میری ریکویسٹ ان لڑکیوں سے ہے, میری بہنوں سے ہے جن کی شادی ہونے والی ہے, کہ لڑکیاں اڑ جائیں, وہ ڈیسائیڈ کریں کہ نو, میں اس منڈپ پہ نہیں بیٹھوں گی کہ جہاں پہ مکس کیتھولکس. بہرحال یہ ٹاپک الگ ہے, وہاں بات کروں گا. وہاں پہ کہا گیا, یہ آج کی ایکچولی آج کی رات کی ٹاپک نہیں تھی مکس کی, اس لیے میں نے یہیں روک دیا اس کو. اندر سے آواز آئی کہ آپ تھوڑا ویٹ کر لیں. تو یہ لوگ پلٹ کے آئے قبرستان میں. قبرستان میں آ کر جو خبر تھی, کئی خبریں تھیں, فاتحہ پڑھنے لگے. ایک نے کہا, ایک خبر کے پاس کھڑے رہ کر, کہ آج عید کا دن ہے, سب لوگ دعوت دے رہے ہیں, آپ بھی تو بلائیں ہم کو. تو اندر سے خبر سے آواز آئی, نیکسٹ تھرسڈے یو آر انوائٹیڈ فار ڈنر. اب تو سب کی ختم ہی ہو گئی. کہنے یہ لگے, یار اندر سے آواز آ گئی, اس کا مطلب ہے ہم تو آپ کو جا نہیں جانا. سب خبر آ گئے کہ یہ کیا ہو گیا. اب وہ دعوت واوت چھوڑ دیا, واپس گھر آئے, استغفار کر رہے ہیں, معافی مانگ رہے ہیں. بابا معافی مانگ رہے ہیں, پہلے ہی معافی مانگ لو نا, موت کو دیکھ کے کیا معافی مانگنا ہے. روز اللہ کی بارگاہ میں استغفار کر, وہ کرنا نہیں ہے ہم کو. جب موت سامنے آ جائے گی تو جب ہی کرنا ہے. نہیں, اب دعائیں مانگ رہے, معافی مانگ رہے. ایک دن میں بڑا شارٹ کر رہا ہوں اس لیے کہ وقت تیزی سے نکلتے جا رہا. اس کے بعد کئی چیزیں ہونے کے بعد آٹھ دن تک سب صحیح خیریت سے رہے. اس واقعے کو وہاں پہ ڈیٹیل میں بتاؤں گا. پھر یہ آٹھ دن یہ لوگ تھرسڈے آئے وہاں پہ. آ کے کہا کہ بھائی مومن کا وعدہ سچا رہتا ہے, ہم آ گئے کھانے وانے کے لیے. تو خبر کھلی, اوپن ہوئی خبر, اور اندر سے ایک غلام, ایک نوکر باہر آیا. آ کے کہا, جب سے میرا آقا آپ کا انتظار کر رہا تھا, آئیے اندر, آپ کے لیے کھانا تیار ہے. یہ لوگ گھبرا گئے. اس نے لوگوں نے کہا اس سے کہ جس نے دعوت مانگی تھی, کہ پہلے آپ جا کے چیک کرو بھائی, دعوت آپ کی وجہ سے ہم کو آئی ہے. وہ نیچے گیا اور اوپر آ کے کہنے لگا, ارے یہاں تو بڑے راستے, خبر تو اوپر سے ایک راستہ ہے. اب جو نیچے اترے تو وہ 6 فٹ کی خبر نہیں تھی, بلکہ اندر راستے تھے, روڈز بنی ہوئی تھی, اور دونوں طرف جھاڑ تھے اور نہریں جاری تھی. اب تو لوگ پریشان ہو گئے. اندر گئے, دیکھا بڑا پیلس ہے, اور اس پیلس میں کے دروازے پہ خوبصورت اور حسین انسان بڑا بھاری لباس پہن کر آیا, ان کا استقبال کیا, ویلکم کیا, کہا آئیے اہلن و سہلن, آپ آئے, میں نے اللہ سے اجازت لی ہے آپ کو کھانے کو بلانے کے لیے. ان کو لیے آٹھ آدمی کو لے کے چلا, دسترخوان بچھا ہوا تھا, دسترخوان پہ بیٹھے اور کھانا شروع کرنے کے لیے اس نے کہا کہ آپ کھانا شروع کریں. تو یہ لوگ رک گئے, رک کے سوچنے لگے. اسے پوچھا کہ آپ یہ بتائیے, آپ ہیں کون؟ کیا آپ کوئی نبی ہیں؟ تو اس نے کہا واللہ میں نبی نہیں ہوں، استغفراللہ، میں تو ایک انسان ہوں، ایک خاکی انسان ہوں. تو کہا پھر آپ کوئی ولی ہیں؟ اس نے کہا نہیں، ولی بھی نہیں. تو کہا آپ ہیں کون جو اس طرح باہر سے بلا کے دعوت دے رہے ہو؟ تو اس نے پلٹ کے کہا یار میں بھی تو بانڈرا کا رہنے والا ہوں. نہیں، میں آپ کی لینگویج میں اس لیے بات کروں، میں بانڈرا میں مدرسہ پڑھوں. اس نے کہا یار میں بھی تو بانڈرا کا رہنے والا ہوں. لوگوں نے کہا آپ بانڈرا میں رہتے؟ تو کہاں رہتے؟ تو کہا میں کارٹر روڈ پہ رہتا ہوں. تو کہا کہاں کارٹر روڈ؟ تو کہا وہ جو راؤنڈ اباؤٹ ہے نا، وہاں پہ جو دکان ہے وہ میری تو تھی. لوگوں نے کہا وہ تمہاری دکان تھی اور تم ہو؟ تو اس نے کہا یس وہ میں ہوں. تو کہا یار تم تو کالے پیلے تھے، اب تو بڑے اسمارٹ ہو گئے. میں کیا کروں، میں آپ کو تھوڑا سا بیدار کرنا چاہ رہا ہوں. کہا یار تم تو دنیا میں بڑے کالے پیلے تھے، اب تو بڑے ہینڈسم ہو گئے یار تم تو. اس نے کہا وہ دنیا تھی، یہ جنت ہے. وہ دنیا تھی، دنیا کے پرابلمز، دنیا کی فکریں، وہاں کا دن، وہاں کی رات، وہاں کی سوچ، وہاں کے لوگوں کا ہرٹ کرنا، وہاں لوگ میری غیبت کرتے تھے، وہاں لوگ میرے ایلیگیشنز لگاتے تھے، مجھے ہرٹ ہوتا تھا، وہ سب چہرے پہ آ گیا. لیکن اب یہاں پہ تو سکون ہے، اس سب کا اجر اللہ نے میرے اکاؤنٹ میں ڈال دیا. اب تو میں وہاں تو غریب تھا، یہاں تو ملینر ہوں. میں تو یہاں پہ بانٹتا ہوں، باہر سے بلا کے دعوت دیتا ہوں. آخر دن میں نے کہا تھا نا کہ میں پیلس کی سیر کراؤں گا، میں نے کروا دی. لوگوں نے کہا ویری گڈ. اب کھانا شروع کیا، کھانا وانا کھایا. ان لوگوں نے پوچھا یہ بتا یار، وہ تو فرینڈ تھا ان کا، یہ بتا کہ تمہارا کون سے اعمال اچھے تھے جو اللہ نے اتنا بڑا سٹیٹس دیا کہ تم دنیا سے بلا کے لوگوں کو دعوت کر رہے؟ تو اس نے کہا تین کام بتائے، یا بعض روایتوں میں پانچ ہے. پانچ کام، میں یہ پانچ کام بہت کرتا تھا. تو کہا کون سے پانچ کا؟ سب سے پہلے اس نے کہا کہ نماز میں وقت پہ پڑھتا تھا، جب وقت آیا ٹائم پہ نماز پڑھتا تھا. یہ عمل اللہ کو اتنا پسند آیا کہ میں بزنس مین ہوں، بزنس کے باوجود بزنس کو روکتا تھا، دس منٹ کے لیے پہلے نماز پڑھتا تھا، نماز وقت پہ پڑھتا تھا. دوسری چیز، میں نے کبھی اپنے بزنس میں بےمانی نہیں کی، فراڈ نہیں کیا، نیور، کبھی نہیں کی. ایک روپیہ بھی میں نے ادھر کا ادھر نہیں کیا، میں نے بےمانی نہیں کی، فراڈ نہیں کیا. دوسرا میسج نماز کا پہلا، دوسرا، تیسرا. اس پہلی چیز تو اس نے یہی بتائی کہ محبت اہل بیت تھی میرے پاس، میں علی اور اولاد علی کو اپنے دل سے جانتا تھا. میں ان کا کہتا ہے میں نے امام حسین کا غم دل سے کیا. دل سے کیا نہیں، خالی گھر میں بیٹھ کے نہیں، میں نے غم کیا، ماتم کیا، مجلس کی، رویا. سب سے پہلے وہ کہتا ہے کہ محبت اہل بیت ہے جس کی وجہ سے یہ سٹیٹس ملا. اس کے بعد پھر نماز، اس کے بعد میرے کاروبار. چوتھی چیز اس نے کہا کہ میں اپنے ماں باپ کا ہمیشہ خیال رکھتا تھا. میں یہ سمجھتا تھا کہ ماں باپ کے لیے کبھی بھی، میرے ماں باپ بوڑھے تھے، میں نے ان کو کبھی برڈن نہیں سمجھا، بوجھ نہیں سمجھا. میں ہمیشہ دعا کرتا تھا. میری ماں کو ماں لاسٹ میں اپائج ہو گئی تھی، فالج ہو گیا تھا، پیرالائسس ہو گئے تھے، میرے باپ کو بھی ہو گئے تھے. لیکن میں نے اپنے ماں باپ کی کئی سال خدمت کی، پیرالائسس ہونے کے بعد بھی ان کا ٹیک کیئر میں کرتا تھا، میں ان کا کفیل تھا. پیرالائسس مجبور ہو گئے تھے، میں ان کی ایسی خدمت کرتا تھا. میرے ماں باپ ہمیشہ مجھے دعا دیتے تھے اور میں ہمیشہ ماں باپ کو کبھی میں نے برڈن نہیں سمجھا. تو یہ ادا بھی اللہ کو بہت پسند آئی کہ تیرے ماں باپ نے تجھے دعا دی، تو نے ماں باپ کی خدمت کی، جب وہ مجبور ہو گئے تو تو نے ان کا سہارا تو نے بن کر تو نے ان کی خدمت کی. کہتا ہے کہ یہ ادا بھی اللہ کو بہت پسند آئی. اس کے بعد اس نے کہا کہ میں نے اپنے خاندان والوں کے ساتھ کبھی بھی ریلیشن شپ کو بریک نہیں کیا، لوگ میرے ساتھ بریک کرتے تھے، اس لیے کہ میں غریب تھا، میں زیادہ دولت مند نہیں تھا، لوگ میرے ساتھ ریلیشن شپ کو بریک کرتے تھے. لیکن میں آلویز اس نیت کے ساتھ جا کر ان سے ملتا تھا کہ میں جا رہا ہوں صرف اس لیے کہ میری جانے سے اللہ خوش ہوگا، رسول خوش ہوں گے، مولا خوش ہوں گے. تو میں خوش نہ ہوتی اہل بیت کے لیے میں ان کے گھر جاتا. تو ایک ایک قدم کے بدلے میں اللہ نے مجھے عطا کیا. دوستو یہ ایک ایک میسج، ایک ایک مجلس ہے. آپ کو پتا ہے کہ میں کدھر اشارہ
करके आपको लेके जाना चाह रहा कि खते रहम को भी छोड़ दो, माँ बाप की इज्जत भी करो। अगर वहां पे रियली इफ यू वांट टू गेट समथिंग, इफ रियली वांट कि आपकी 6 फीट की खबर पैलेसेस में बदल जाए, वहां सुकून मिल जाए, वहां पे आपको इतना अच्छा एटमोसफियर मिले, जो जन्नत के मौलाली का जो जुमला है कि तुम अपनी खबर को जन्नत के बागों में से एक बाग बनाओ, गार्डन ऑफ जन्नत बना लो, वो तुम्हारे ऊपर है। तो वो मैं बस आखिरी बात पे आ गया कि अगर इंसान इन चीजों को करके कैरी करके लेके जाए, ये पैसे का इन्वेस्टमेंट नहीं है, माँ बाप की खिदमत पैसे का इन्वेस्टमेंट नहीं है, वक्त पे नमाज पढ़ना पैसे की खिदमत नहीं है कि मैं ये नहीं बोल रहा कि पैसे खर्च करो, आपका एक पैसा खर्च नहीं हो रहा, लेकिन नमाज वक्त पे पढ़ रहे, माँ बाप की खिदमत कर रही है, आप पे लाजिम है, जो आप रोटी खा रहे वो माँ बाप को खिला रहे, उसके बाद आप जो है अपने रिश्तेदारों से जाके मिल रहे, उनसे अपने रिलेशनशिप को ब्रेक नहीं कर रहे, ये भी कोई आपका पैसे का इन्वेस्टमेंट नहीं है, ये सब फ्री इन्वेस्टमेंट है। अगर ये फ्री इन्वेस्टमेंट करके कोई जाए, मैं मिंबर से रिजवी कॉलेज की 9 मुहर्रम की 1433 हिजरी की आखिरी मजलिस में मैं आपको ये मैसेज दे रहा कि 9 दिन का जो खुलासा है, 9 डेज का जो कंक्लूजन है, प्लीज इफ यू रियली वांट टू बी ए हैप्पी लाइफ आखिरा, अगर सही माना में आराम की जिंदगी, विदाउट प्रॉब्लम्स की जिंदगी जो दुनिया में आपने गुजारी, उससे बेहतर आसान और बड़ी अच्छी लैविश लाइफ गुजारना चाहते, लैविश लाइफ की ख्वाहिश हर इंसान को रहती है, वो कहीं का हो, तो मेरी ख्वाहिश आपसे है हर वो मोमिन अगर लैविश लाइफ में गुजारना चाहता, सुकून की जिंदगी गुजारना चाहता, तो थोड़े से जो मैंने 3-4-5 बातें बताई उस पर अमल करके कोशिश करो, म्यूजिक को छोड़ दो, गिना को छोड़ दो, माँ बाप की इज्जत करने लगो, रिलेशनशिप को ब्रेक मत करो, नमाज वक्त पे पढ़ो, आजादारी हुसैन पूरा करते रहो, दिल से करो, आंखों से आंसू निकाल के बीबी को पुरसा दो, फिर देखो ये 4-5 चीजें कोई मुश्किल नहीं है, कोई आपका पैसा खर्च नहीं हो रहा, 1 रुपया भी आपका खर्च नहीं हो रहा, लेकिन इसके बाद आपको उस लाइफ में इतने बड़े महलात, यहां के इस वाक़े को मिर्जा हुसैन नूरी, शेख अब्बास खुम्मी जैसी पर्सनालिटीज ने लिखा, ये कोई मैंने बहुत शॉर्ट करके पेश कर दिया, बस मेरी आखिरी बात के दोस्तों उस लाइफ के बारे में सोचो जो हिडन लाइफ है तुम्हारी, जो तुम्हारी लास्ट जर्नी है। यह बंदा कहता है जब मेरी रूह निकली और मेरा सफर शुरू हुआ तो मेरी रूह ऐसे निकली जैसे फूल में से खुशबू निकल गई, मुझे असर भी नहीं हुआ, फील भी नहीं हुआ मुझे, मेरी लाइफ स्टार्टिंग से सुकून में आ गई, दुनिया में प्रॉब्लम में था यहां नहीं। कहता है मेरा सादिक रसूल, मेरा मौला ने जो जो वादा किया था वो पूरा कर दिया, अब मुझे किसी की फिक्र नहीं है, हर चीज मेरे पास है, बस अब क्या चाहिए। दोस्तों वक्त की तंगी थी, 1 घंटे के ऊपर मजलिस हो गई, अल्लाह आपको सलामत रखे, अल्लाह रिजवी साहब की तौफीकात में इजाफा करे, उनको सेहत के साथ रखे, कितना बड़ा अशरा, सबब का सबसे बड़ा अशरा है मजलिस हुसैन का करना, ये सबसे बड़ी बात है, सबसे बड़ी नेमत है, सबसे बड़ी रहमत है, एक मजलिस भी कबूल हो जाए, बीबी के दिल को सुकून मिल जाए तो हमारी बख्शाइश हो जाए। आज की रात मुसीबत की रात है, आज की रात खयामत की रात है, ये वो रात है कि जिस रात में हुसैन और हुसैन के बच्चे दुनिया से गुजर गए, फातिमा के लाल की जिंदगी की आखिरी रात है, शबे आशूर, एक इंतजार था मुहर्रम का और अब हम मुहर्रम के उस हिस्से में पहुंच गए कि अब तो कुछ भी नहीं रहा हमारे पास, अब तो हर शिया के दिल की एक ही आवाज है कि शाहे करबला तेरी खिदमत ना हो सकी, मेहमान नैनवा तेरी खिदमत ना हो सकी, जी भर के रो सके ना ये गर्दिश नसीब की, मजलिस ये आखिरी है हुसैन गरीब की, अब जिंदा रहेंगे आइंदा साल हम हुसैन को मेहमान करें, जिंदा रहेंगे आइंदा साल फातिमा का लाल हमारे घरों में मेहमान आएगा, शबे आशूर शबे आशूर, ये रात जब करबला में आई तो आज की रात लैला अली अकबर को अपने जानू पे रखकर जुल्फों को संवार के कह रही थी मेरे लाल कल ये चेहरा खून और खाक में मिल जाएगा,
ام فروا خاسم کو سینے سے لگا کے کہہ رہی تھی کہ میرے بچے روز قیامت فاطمہ کو صورت بتانا ہے. آن و محمد بی بی زینب کے سامنے بیٹھے ہوئے ہیں اور شہزادی کہہ رہی ہے بیٹا تمہارے نانا علی ایسے جنگ لڑتے تھے, تمہارے دادا جعفر ایسا لڑتے تھے. چھوٹے چھوٹے بچے آستینوں کو الٹ کے کہتے ہیں اماں کل آخا سے اجازت دلوائیے پھر دیکھیے ہم جنگ کیسے کرتے ہیں. یہ بچوں کے جذبے عزیزو. ایک خیمہ ایسا تھا کہ ایک ماں تھی اور سامنے جھولا تھا. اس جھولے پہ سر کو رکھ کر تڑپ کے رباب کہہ رہی تھی کہ میرے وا بچے میرے چاند کل ہر ماں اپنی اپنی قربانی پیش کرے گی. رباب کا یہ لال اتنا چھوٹا ہے کہ علی اصغر میدان میں کیسے جائے گا. میں کہوں بی بی آپ کا لال اس طرح جنگ کرے گا کہ دشمن منہ پھیر پھیر کے روئیں گے. بس عزیزو یہ رات بڑی مصیبت کے ساتھ گزری. حسین ایک ایک کو علم بانٹتے ہیں اور ایک علم کو اپنے پاس رکھتے ہیں. اصحاب نے پوچھا کہ مولا یہ علم کس کے لیے, تو کہا کہ یہ علم کا لینے والا آنے والا ہے. کچھ دیر کے بعد قیام حسینی میں اللہ اکبر کی آوازیں بلند ہوئی. جب آوازیں بلند ہوئی تو بی بی زینب نے فضا سے کہا کہ جا کر پوچھو کہ کیا بات ہے. فضا نے جب جا کر پوچھا تو بتایا گیا کہ حسین کا بچپنے کا ساتھی حبیب ابن مظاہر آیا ہے. جب حبیب کا نام سنا زینب نے فضا سے کہا جا کر حبیب سے کہو کہ فاطمہ کی بیٹی تمہیں سلام کر رہی ہے. عزیزو جب حبیب نے سنا کہ علی و فاطمہ کی بیٹی سلام بھیج رہی ہے تو عالم یہ حبیب نے منہ پیٹ لیا کہ ہائے کیا وقت آ گیا کہ آج علی کی بیٹی مجھے سلام کرے. عزیزو وہ لمحہ آیا کہ رات ڈھلی صبح کا وقت آیا, علی اکبر نے اذان کہی. اس کے بعد جب جنگ کا آغاز ہوا ایک ایک شہید ہوتا گیا. کبھی خاسم کا لاشا پامال ہوا, کبھی آن و محمد کی میتیں خیمے میں آئیں, کبھی عباس کے شانے کٹے, کبھی علی اکبر کے سینے میں برچھی لگی. جب کوئی باقی نہیں تھا حسین میدان میں لائے اور علی اصغر کو لا کے سوال آپ کیا تو بچہ تیر کھا کے واپس ہوا. اب حسین بالکل تنہا. ماں کو صورت بتا کر حسین پشت خیمہ میں گئے اور جا کر علی اصغر کو سپرد خاک کر دیا. بس عزیزو اب حسین بالکل تنہا. 72 کا داغ اٹھایا ہوا, جبا سے لاشیں اٹھانے والا, تھکن سے بھرا ہوا, چہرے پہ ایک بار ہے. حسین پشت خیمہ سے آئے اور آ کے کہا زینب اور کلثوم تم پر میرا آخری سلام. ذرا سوچو کہ پہلی مرتبہ جب بی بی زینب نے یہ سنا ہوگا کہ حسین کا آخری سلام, وہ زینب جو ایک لمحہ بھی بغیر حسین کے نہیں رہ سکتی, آج اس زینب کا یہ عالم کہ حسین کہہ رہا ہے کہ آخری سلام. پھر حسین آگے بڑھے, آگے بڑھ کے کہا رباب و لیلہ حسین کا آخری سلام. پھر کہا کہ میرے سینے پہ سونے والی سکینہ بابا کا آخری سلام. پھر پلٹے, پلٹ کے کہا میری ماں کی کنیز فضا تجھ پر بھی حسین کا آخری سلام. عزیزو دور عزا کی آخری رات ہے, شب عاشور ہے, تو آج ایسا فرصت دو کہ حسین کی ماں دعا دے, حسین کی ماں آپ کو دعا دے. آج امام زمانہ کو فرصت دو. مصیبت قیامت کی رات ہے. بس وہ لمحہ گزرا کہ ایک ایک کو سلام کر کے امام نے بی بی زینب سے کہا کہ بہن مجھے بیٹے کے پاس لے کر چلو شہزادی کے پاس. کے ساتھ حسین چوتھے امام کے پاس آئے. جب علی ابن حسین کے پاس آئے تو امام غش میں تھے. کہ بی بی نے چونکایا, کہا بیٹا اٹھو دیکھو تمہارا بابا آیا ہے. امام کہتا ہے جب میں نے بابا کو دیکھا سر سے پیر تک تیروں میں پیوست ہے اور بابا نے کہا میرے لال میرے بعد جب تم وطن جانا تو میرے شیعوں کو میرا سلام کرنا. حسین کے اس سلام کا جواب دو. پھر کہا بیٹا میرے چاہنے والوں سے کہو کہ ٹھنڈا پانی پینا, میری پیاس کو یاد کرنا. رہے میں کتنا غریب تھا. پھر
کسی غریب کا ذکر سننا, تو میری غربت کو یاد کرنا. پھر کہا میرے لال میرے شیعوں سے کہو, اس وقت بہت یاد کیا جب ایک چھوٹی سی لاش سینے سے لگا کے مختل سے خیمگاہ کی طرف آ رہا تھا, ارے کاش میرے شیعہ ہوتے. آوازیں بلند ہو گئیں, خدا کسی غم میں نہ رلائے سوائے غم حسین. مصیبت کی رات ہے, تکلف سے مت رو, تکلف سے مت رو. حسین نے کہا میرے لال میرے چاہنے والوں سے کہو کہ اس وقت میں نے بہت یاد کیا جب ایک چھوٹی سی لاش سینے سے لگا کے مختل سے خیمگاہ کی طرف آ رہا تھا, ارے کاش میرے شیعہ ہوتے. دیکھتے حسین پانی کیسے مانگ رہا تھا. وہاں سے حسین اٹھے, بہن کے قریب آئے, بھائی اور بہن میں گفتگو ہوئی. ایک لمحہ ایسا آیا کہ زینب نے کہا کہ بھیا حسین ذرا گلے پہ سے رومال کو ہٹاؤ. حسین نے رومال ہٹائی, گلوئے حسین نمایاں ہوا. زینب نے آگے بڑھ گئے, گلے کو پیار کیا اور کہا بھیا یہ اماں فاطمہ نے کہا تھا جب میرا حسین رخصت کو آئے تو اس کے گلے کو پیار کرنا جس گلے پہ خنجر چلنے والا ہے. اس کے بعد علی حسین نے کہا بہن بازو سے رضا کو ہٹاؤ. زینب نے رضا ہٹائی, حسین نے بوسا دیا, کہا 21 رمضان کو بابا نے کہا تھا کہ میری طرف سے میری بیٹی کو بوسا دینا, ارے اس کے بازوؤں میں رسن باندھی جائے گی. بس عزیزوں دونوں بھائی اور بہن کو خدا حافظ کہہ کر حسین چلے. ایک کبھی رباب کو دیکھتے ہیں کہ ہائے اس کی گودی اجڑ گئی, کبھی لیلا کو خدا حافظ کہا ہائے اس کا علی اکبر گزر گیا, کبھی ام فروا کو دیکھ کے کہا ہائے اس کا دولا پامال ہو گیا. ایک ایک بی بی کو خدا حافظ کہہ کر حسین خیمے سے باہر آئے. باہر آئے سامنے زلجنا کو دیکھا, کبھی سیدھی جانب دیکھتے ہیں کبھی ادھر دیکھتے ہیں. حسین اتنا غریب ہو گیا تھا کہ کوئی سلجھنا لانے والا نہیں تھا. اس وقت کہا اینا اینا حبیب, اینا اینا مسلم, ارے کہاں چلے گئے میرے عزیز. غربت امام اپنے کمال پہ پہنچی, دیکھا بہن لجام کو تھامے ہوئے آئی اور آ کر زینب نے کہا کہ بھیا آج آخری مرتبہ تمہاری بہن تمہیں سوار کرے گی. زینب نے بھائی کو سوار کیا, حسین سلجنا پہ بیٹھ گئے. اب چلنا چاہتے ہیں, سلجنا آگے نہیں بڑھتا. حسین نے سلجنا کے سر پہ ہاتھ پھیرا, پھیر کے کہا سلجنا یہ میری آخری سواری ہے, اب اس کے بعد زحمت نہیں ہے. میں جانتا ہوں تو بہت تھکا ہوا ہے, صبح سے تم میرے ساتھ ہے, تو بھی بھوکا اور پیاسا ہے. عزیزو سلجنا کی آنکھوں میں آنسو آ گئے, رونے لگا, اپنے پیروں کی طرف اشارہ کیا. اب جو حسین نے جھک کے دیکھا تو سینے پہ سونے والی چھوٹی سی سکینہ زلجنا کے پیروں سے لپٹی ہوئی ہے اور کہہ رہی ہے زلجنا میرے بابا کو مقتل میں لے کے نہ جا, میرے بابا کو میدان میں لے کے نہ جا. عزیزو سکینہ اتنی پیاسی ہو گئی تھی کہ آواز نہیں نکل رہی تھی, آواز نہیں نکل رہی تھی, تو اس نے زلجنا کے پیروں کو پکڑ لیا. حسین گھوڑے سے اترے, بیٹی سے پوچھا بیٹی کیا چاہتی ہو, تو کہا بابا ایک دفعہ مجھے سینے پہ سلا لو. جلتی ہوئی ریت پر حسین لیٹ گئے, سکینہ کو سینے پہ سلایا. کچھ دیر کے بعد بچی کی آنکھ کھلی, کہا بابا خدا حافظ. حسین نے کہا بیٹی ابھی روک رہی تھی, ابھی جانے کو کہہ رہی ہو, تو کہا بابا میری آنکھ بند ہوئی تو دادی فاطمہ آ گئی. کہا سکینہ اسی طرح برسا دے. کہا سکینہ بابا کو جانے دے, شہادت میں تاخیر ہو رہی, بس میں نے زحمت کو تمام کیا. حسین میدان میں آئے, جنگ کی روداد یہ ہے کبھی علی اکبر کو پکارا, کبھی عباس کو آواز دی اور کہا عباس اٹھو. اس کے بعد وہ لمحہ آیا کہ حسین گھوڑے پر جھومنے لگے, کوئی تیر مارتا تھا, کوئی تلوار چلاتا تھا, کوئی نیزے مارتا تھا, کوئی پتھر مارتا تھا. حسین کے پکار رہے تھے اماں میری مدد کو آئیے, کسی نے بھالا مارا, فاطمہ کا لال گھوڑے سے زمین پر آ گیا. سجدے میں گئے, شبر خنجر لے کر آگے بڑھا. زینب فریاد کرنے لگی کہ یہ اپنا ساتھ, یہ رسول کا نواسا ہے, یہ علی و فاطمہ کا بیٹا.